أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وشفيع ذنوبنا وحبيب قلوبنا وطبيب نفوسنا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من يومنا هذا إلى يوم الدين أما بعد فقد قال الله سبحانه تبارك وتعالى في كتابه الكريم وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم فالذين آمنوا به وعذروه ونصروه واتبعوا النور الذي أنزل معه أولئك هم المفلحون. سورہ اعراف کی یہ آیت نمبر 157 ہے جس کا میں نے انتخاب کیا ہے مناسبت سے. برادر عزیز نے میرا تعارف بھی کرایا لیکن میری تقریر کا کوئی ٹائم نہیں بتایا اور میں نے پوچھا نہیں, پوچھا بھی نہیں کہ مجھے کتنی تقریر کرنی ہے. یہ صحیح ہے کہ تقریر کے میدان میں میری 40 سال کی عمر گزر چکی ہے. تقریر کے میدان میں میں اپنی عمر نہیں بتا رہا ہوں, اور میں جانتا ہوں کہ کتنا بولنا چاہیے. جتنا سبق یاد کر کے آئے اتنا نہیں بولنا چاہیے, جتنا لوگ سن سکیں سمجھ کے لے جا سکیں اتنا بولنا چاہیے. اور میں کوشش بھی کرتا ہوں کہ کوئی گفتگو کروں. میں نے کسی کا وقت لیا ہے تو کہانیاں نہیں بلکہ زندگی سے قریب سے گزرتے ہوئے مسائل اور میری زندگی میں کام آنے والی باتوں کو بتایا جائے تاکہ اگر ہم کہیں غفلت سے بھولے ہوئے ہوں تو یاد آ جائے, اور صرف یاد ہی نہ آئے اس پر عمل کر کے لفظ بولوں گا. عزیز و غور کیجئے گا, اچھی باتیں سن کے آدمی کو اچھی لگ جاتی ہیں. صرف تعریف کر دینا کمال کی بات نہیں ہوتی ہے بلکہ قابل تعریف باتوں کو اپنی زندگی میں اتار کر کے قابل تعریف بن جانا اچھی بات ہوتی ہے. اس لیے کہیں بھی میں کوئی بات کہوں ہو سکتا ہے کہ بہت اچھی لگے لیکن وہ اچھی بات زندگی سے قریب کی ہوگی. صحیح کریں, کوشش کریں اس اچھی بات کو اپنی زندگی میں اتارنے کی کوشش کریں, اپنی زندگی میں لانے کی کوشش کریں. خصوصیت کے ساتھ میں دو چار باتیں گزارش کروں گا. عزیزو, سرکار نبی کریم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے فرامین میں سے ایک فرمان ہے کہ الاسلام یعلو ولا یعلا علیہ, اسلام کو سربلندی حاصل ہے اس پر کسی دوسرے کو سربلندی حاصل نہیں ہو سکتی. یقیناً یہ سمجھنے اور سمجھانے کی بات ہے. یعنی نبی کریم فرماتے ہیں کہ اگر کہیں اسلامی معاشرہ ہو تو اسلامی معاشرے کو کسی اور معاشرے کی طرف دیکھنے کی ضرورت نہیں ہے بلکہ دوسرا معاشرہ اس معاشرے سے سیکھنے, اس معاشرے کو دیکھے اور اس سے سیکھے. مطلب ایک معاشرے میں اچھے ڈاکٹر کی ضرورت ہوتی ہے, انجینئر کی ضرورت ہوتی ہے, تاجر کی ضرورت ہوتی ہے, جتنے بھی ارتقائی چیزیں ہوں اس سب کی ضرورت ہوتی ہے تاکہ وہ ایک اچھا معاشرہ کہا جا سکے. اور ہم بجائے اس معاشرے کو دیکھنے کے اپنا ایسا معاشرہ بنائیں کہ دوسرا ہمیں دیکھے اور سیکھے اور ہمیں جانے کہ یہ ہماری ضرورت نہیں ہے کہ ہم دنیا میں جو ہے اس طرح کے مسائل سے نہیں گزر رہے ہوتے, ہم دوسروں کو نہیں دیکھ رہے ہوتے ہیں. اس کا مطلب یہ ہے کہ کچھ کمیاں ہمارے نزدیک ہیں, ہم میں ہیں, ہم اس کمیوں کو پورا نہیں کر رہے ہیں, اس کمیوں کو پورا نہیں کر رہے ہیں. میں اس موضوع پر گفتگو نہیں کرنا چاہتا ہوں, خالی اشارتاً دو چار باتیں تاکہ میں مناسبت سے بات کہوں. سرکار نبی کریم حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ایک ایسا معاشرہ لے کر کے آئے ہیں جس پر اگر انسان عملی طور پر چلے تو یقین کیجئے بہترین معاشرہ کہا جائے گا۔ میں نے اسی لیے آیت کا انتخاب کیا ہے قرآن مجید کا، سورہ آراف آیت نمبر 157، فالذین آمنوا بہ، جو لوگ اس رسول پر ایمان لائے، وعزروہ اور ان کا احترام کیا، ونصروہ اور ان کی مدد کی، واتبعوا نور الذی انزل معہ، اور اس نور کی اتباع کی جو نور ان کے ساتھ میں اتارا گیا ہے، تو اللہ کہہ رہا ہے اولئک هم المفلحون، ایسے ہی لوگ نجات یافتہ کامیاب لوگ ہوں گے۔ فلاح دین و دنیا کی کامیابی کو کہا جاتا ہے، دنیا میں بھی کامیاب ہوں گے اور آخرت کا عقیدہ ہے تو آخرت میں بھی کامیاب ہوں گے۔ کیا بات ہے کہیں؟ چار باتیں، نبی کریم پر ایمان لانا، ان کا احترام کرنا، ان کی مدد کرنا، ان کے ساتھ میں جو نور اتارا گیا ہے اس کی پیروی کرنا۔ اگر یہ چار چیزیں حاصل ہو جائیں نا تو اس کا مطلب یہ کہ قرآن، یعنی قرآن کا مطلب کیا، اللہ یہ وعدہ دے رہا ہے کہ ایسے لوگ کامیاب ہوں گے۔ کون انسان دنیا میں ایسا ہے جو کامیابی نہیں چاہتا؟ انسان فطری اعتبار سے کامیاب ہونا چاہتا ہے، اندر سے کامیابی چاہتا ہے۔ اسے یہ نہیں دیکھنا چاہیے کہ میرا معیار کامیابی کیا ہے، بلکہ جس ذات نے میرے اندر یہ فطرت رکھی ہے اس سے پوچھے کہ معبود کامیابی کیا ہے۔ شکل صورت کا انسان کامیاب نہیں ہوتا ہے، بلکہ انسان آگے بڑھ کر کے انسانیت کی معراج کی طرف ترقی کرتا چلا جائے اسے کامیاب کہا جاتا ہے۔ جسے انسان، جس انسان کو آدمی انسان کہے، واقع انسان کہے، نہ جانے کتنے اچھے انسان کو آدمی کہہ دیتا ہے کہ بھلا انسان ہے، یہ تو جانور سے گیا گزرا ہے۔ کیا اس میں جانور کیا چیز دکھائی دے رہا ہے بھائی؟ اس کے بھی دو آنکھیں دو کان ہیں۔ اس کا مطلب کہ آپ نے اس کے کوئی ایسا کردار دیکھا ہے جو جانوروں جیسا ہے تو آپ اسے جانوری جانور سے بدتر کہہ رہے ہیں۔ اس کا مطلب کہ انسان کے اندر یہ خصوصیت پائی جاتی ہے کہ وہ اگر بدل کر کے بہترین بننا چاہتا ہے تو خدا کی قسم ایسا بدل سکتا ہے کہ لوگ اس کے عمل کو دیکھ کر کے اپنے اندر تبدیلیاں پیدا کر سکتے ہیں، اپنے اندر تبدیلیاں پیدا کر سکتے ہیں۔ اس لیے اپنے کو جاننا چاہیے اپنے کو۔ اس لیے معصوم کا یہ قول ہے کہ کونوا دعاتن ناس اللہ بغیر السنتکم، لوگوں کو لوگ، آپ لوگ لوگوں کو بلائیں اللہ کی طرف مگر زبان سے نہیں۔ کسی عالم نے اس کا اچھا ترجمہ کیا، گونگے مبلغ بنو۔ گونگے مبلغ کا مطلب کیا ہوتا ہے؟ یعنی تمہارا عمل ایسا ہونا چاہیے کہ لوگ دیکھ کر کے کہیں کہ کیسے کا ماننے والا ہے یہ، کیسے لوگوں کی تعلیم پہ عمل کر رہا ہے، کہاں سے اس نے سیکھا ہے، کہاں سے یہ بات جانی ہے۔ اس لیے میں ایک بات اہم کہنا چاہوں گا، غور کیجئے گا اعزاز گرامی اتنی بات پر، کہ اسلام ماننے والا مذہب نہیں ہے، پہچاننے والا مذہب ہے۔ غور کیجئے گا میری بات جو کہہ رہا ہوں، اسلام منواتا نہیں ہے، اسلام پہچانواتا ہے۔ پہچانو، ماننے کے لیے آدمی کسی کو زبردستی منوا سکتا ہے، خاندان کے خوف سے منوا سکتا ہے، بڑے کے ڈر سے مان سکتا ہے، لیکن جب آدمی پہچان لیتا ہے تو پہچان لینے والا جیسا مانتا ہے نا، خدا کی قسم ایسا ماننے والا کوئی نہیں ہوگا۔ پہچان کے مانے، اگر آپ اللہ کو دیکھیں تو اللہ اپنے کو منواتا نہیں ہے کہ مجھے مانو، وہ تو یہ کہتا ہے کن تو کنزم مخفیا فاحببت ان اعرف فخلقت خلقا، میں چھپا ہوا خزانہ تھا، میں نے چاہا کہ میں پہچانا جاؤں، اس لیے انسان کو اشرف المخلوقات کو خلق کیا ہے۔ اللہ یہ نہیں کہتا تاکہ میں اپنے کو منوا لوں، نہیں، تاکہ لوگ مجھے پہچان لیں۔ اللہ کی ذات کو پہچان لینے کے بعد خدا کی قسم کوئی پیشانی ایسی نہیں ہو سکتی ہے جو اس کے سجدے سے خالی ہو۔ پہچان لے، پہچان لے اسے۔ توجہ کا ایک چھوٹا سا واقعہ ہے تاکہ میری بات آپ کے ذہن میں باقی رہ جائے۔ مالک اشتر، جناب مالک اشتر حضرت علی کے لشکر کے سپہ سالار تھے، بوڑھے ہو گئے، بازار کوفہ میں چل رہے تھے، کسی دکان میں بیٹھے آدمی، بعض لوگ ہوتے ہیں مذاق کرنے والے یا پریشان کرنے والے، دیکھا ہے بوڑھا آدمی جا رہا ہے، خالی بیٹھا ہوا تھا، وہ پھل کھاتے ہوئے، پھل کا چھلکا उनके ऊपर इनको फेंक दिया कि अभी बड़े मियाँ को चिढ़ेंगे, कुछ बातें कहेंगे। फल का छिलका फेंका, ग्रहण वाली के स्तर से देखा किसी ने बदतमीजी की, मगर चले गए। सामने वाला दुकानदार था, उसने देख लिया। जिसने बदतमीजी की थी वो पहचानता नहीं था, खाली एक बूढ़ा आदमी उसने देखा, नाम से नहीं पहचानता था, बूढ़ा आदमी देखा, उसने परेशान करना चाहा। लेकिन दूसरी तरफ वाला आदमी वो पहचानता था। जैसे ही मालिक के अस्तर जरा सा आगे बढ़े हैं ना, तो ये शख्स उठ के आता, तुमने देखा भी, सोचा भी कि तुमने ये बदतमीजी किसके साथ में की है, ये सलूक किसके साथ में किया है? हमने एक बड़े मियाँ जा रहे थे, खाली बैठा हुआ था, सोचा कि भाई कुछ चिड़चिड़ाएंगे, कुछ बात करेंगे, थोड़े हंसी मजाक हो जाएगा। नहीं, आम आदमी नहीं, ये लश्करे अली के सिपह सालार मालिक अश्तर है। नाम से जानता था, सूरत से नहीं जानता था। जैसे ही नाम सुना मालिक अश्तर है, बेचैन होकर अपनी जगह उठा, जूता चप्पल भी नहीं पहना, दौड़ करके भागा कि माफी मांग लूं, वरने एक आम सिपाही सताने के लिए काफी होता है। ये तो सिपह सालार न जाने कौन सा भयानक बदला मुझसे लेंगे। लेकिन जैसे ही दौड़ा, करीब एक मस्जिद थी, जनाब मालिक अश्तर मस्जिद में जा चुके थे, और जब ये पहुंचा दरवाजे पर, देखा कि वो नमाज पढ़ रहे, उन्होंने नमाज शुरू कर दी। खड़ा रहा, दो रेखा नमाज पढ़ के जैसे मुड़े तो हाथ जोड़ लिया, माफ कीजिएगा मैंने आपको पहचाना नहीं था, माफ कीजिएगा मैंने आपको पहचाना नहीं था। मालिक अश्तर मुस्कुराए, कहा इसीलिए मैं मस्जिद में आ गया था कि अल्लाह के हुजूर में दुआ करूं कि परवरदिगारा तू इसे तौफीक दे दे कि फिर किसी और तेरे बंदे को न सताए, फिर किसी और बंदे को न सताए। और मुझे कितनी खुशी महसूस हो रही है कि अल्लाह ने मेरी दुआ को अमली तौर पर कबूल कर लिया, कि तू खुद आ गया माफी के लिए। मगर जरा सा सोचिएगा, उसने खता क्यों की थी? इसलिए कि पहचानता नहीं था। तौबा इतनी जल्दी क्यों की? इसलिए कि पहचान लिया। जब तक आदमी पहचानता नहीं है, खता की तरफ जाता है, और जब पहचान लेता है तो तौबा में देरी भी नहीं होती है। यकीन कीजिए कि अगर हमारी जिंदगी में कोई खता और गलतियां हो रही हैं, तो अल्लाह ये कहता है कि ला ताखुदो से न तुम बला ना हो, खुदा की कसम को कहता है मुझे न नींद आती न ऊंघ आती है, मैं हर तरफ तुम्हारे साथ में हूं, मैं देख रहा हूं। इसको समझने के लिए अगर आप जिस जमाने में जहां रह रहे हैं, हर तरफ कैमरे लगे हुए हैं। मैं कभी 20 साल पहले 22 साल पहले लंदन में आया था, मेरे एक मेजबान मुझे कहीं लेकर के जा रहे थे, मैं नया नया इंडिया से आया हुआ था, कहीं ट्रैफिक लाइट रेड थी, वो रुक गए, और मैंने इंडिया के अखबार से देखा कहीं से कोई गाड़ी नहीं आ रही है, ये क्यों ठहर गए भाई, तेरे जल्दी जाना था। मैंने बेचैन होकर कहीं भी क्यों रुक गए आप, न कोई ट्रैफिक पुलिस वाला यहाँ मौजूद है, न कोई गाड़ी आ रही है। हमारे यहाँ तो ट्रैफिक पुलिस वाला भी होता है, उसको भी पास करके चले जाते हैं। वो बेचारे हंसे, बोल साहब आप नए आए हैं, और क्या देखिए वो कैमरा लगा हुआ है, वो कैमरा लगा हुआ है, और पूरी दास्तान की है, हमारी खता इसमें आ जाएगी और फिर जो है जुर्माना आ जाएगा और ये फलाओं का मसलन। उसमें दो तीन बातों ने ये कही, अल्लाह का दिया इतना है, खाली जुर्माना आ जाए ना कि 25 पाउंड आपको देना तो हम दे देंगे, मगर खाली जुर्माना नहीं होता है, उसमें लाइसेंस में कुछ पॉइंट भी कट जाते हैं, स्याह धब्बा लग जाता है, स्याह धब्बा लग जाता है। यानी अगर मेरा धब्बा खाली पैसा दे देने से रुक जाता तो हम पैसे दे देते। मैं इस पर खाली इतनी बात कहता हूं, अगर इंसान की बनाई हुई आंख पर एतबार पैदा हो जाए, ईमान आ जाए, तो आदमी गलती करने से पहले सोचता है और रुक जाता है। और अगर अल्लाह कहे कि मैं तुम्हें देख रहा हूं, सोचना है कि मैं तुम्हें देख रहा हूं, जिसको सजा जजा देनी है वो देख रहा है। अब जरा इंसान अपने ईमान की तरफ, मैं उसको पहचानता हूं, सिर्फ मानता हूं कि अल्लाह है, पहचानता नहीं, मैं उसे पहचानता नहीं हूं। वरना अगर इंसान के बनाए हुए कैमरे बराबर भी इंसान का ईमान आ जाए तो गलती से बच जाता है। कितनी जल्दी जो है वो ब्रेक लगा लेता है कि नहीं यहां स्पीड इतनी लिखी, मैं इधर से इतने से जा रहा था, स्पीड रोक दे भाई, एकदम से कैमरा देख रहा है, कैमरा देख रहा है। तो कैमरे पर ईमान हो जाए तो आदमी گناہ سے بچ جاتا ہے، غلطی سے بچتا ہے، خود بھی بچتا ہے، دوسرے کو بھی بچاتا ہے۔ عزیزوں، اللہ پر اگر ایمان ہوگا تو خدا کی قسم صرف آدمی خود بھی نہیں بچے گا، اپنے خاندان کو بھی بچائے گا، اور خاندانوں کے اجتماع سے معاشرہ بنتا ہے۔ خاندان کے افراد جب جمع تو اسی سے معاشرہ، اسی سے سوسائٹی بنتی ہے۔ کبھی غور کیا، کبھی سوچا؟ ہم خالی یاد منا لیتے ہیں کہ ہمارے نبی کریم کے ولادت کا موقع ہم یاد منا لیں، نہیں ان کے پیغام کو سنیں۔ ہماری آنکھ میں، ہمارے کانوں میں وہ قوت ہونی چاہیے ہے، ہماری آنکھوں میں وہ روشنی ہونی چاہیے ہے کہ 1400 برس پہلے آنے والے نبی کو جیسے ہم دیکھ رہے ہوں، وہ ہم سے گفتگو کر رہا ہے، وہ ہم سے بول رہا ہے۔ خدا کی قسم یقین کیجئے، قرآن آخری کتاب ہے اور قیامت تک کے لیے کتاب ہے۔ اور اگر آپ پڑھیں، اپنی زبان میں پڑھیں، جو زبان جانتے ہیں آپ اس زبان میں پڑھیں، تو آپ کو لگے گا کہ قرآن مجھ سے بات کر رہا ہے، قرآن مجھ سے گفتگو کر رہا ہے، مجھے سمجھا رہا ہے، مجھے بتا رہا ہے۔ درست ترجمے میں جہاں کہیں بھی قرآن خطاب کا لہجہ اختیار کرتا ہے نا، وہ مجھ سے کہہ رہا ہوتا ہے۔ جیسے آپ پڑھیں قل هو الله احد، کہو اللہ ایک ہے، کس سے کہہ رہا قرآن؟ کس سے کر میں پڑھ رہا ہوں؟ اس سے کہہ رہا ہے، اور جتنے سن رہے ہیں اس سے کہہ رہا ہے، اس سے کہہ رہا ہے۔ دیکھیے، جسے مثلا میں آپ بات کر رہا ہوں، غور کیجئے گا عزیزوں میری بات پر۔ بولنا بڑا ہنر نہیں ہے، سننا اس سے بہتر ہنر ہے۔ اچھے بولنے والے سے بہتر سننے والا بننا چاہیے، سن کے بھلا دینے والا نہیں، سن کے اتار لینے والا۔ آئیے میں قرآن کی آواز سناتا ہوں۔ قرآن کہتا ہے، قرآن کہتا ہے لا تکونوا کالذین قالوا سمعنا وهم لا يسمعون۔ دیکھو، تم ان جیسے لوگوں میں نہ ہو جانا جو یہ کہتا ہے کہ ہم نے سنا ہے، حالانکہ وہ سنتے نہیں، حالانکہ وہ سنتا نہیں۔ قرآن کہہ رہا ہے، میں قرآن کی آیت پڑھ رہا ہوں، دیکھو تم ان جیسے نہ بن جانا جو یہ کہتے کہ میں نے سنا، سن لیا، حالانکہ وہ سنتے نہیں۔ کبھی بولا جاتا، ہماری اردو میں بولتے ہیں یہی لفظ، اسی طریقے سے بولتے ہیں، سن رہے ہو نا، سنا نا، جی 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 میں نے سن لیا۔ اور اگر اس کے مطابق نہ کرے تو کیا کہیں گے؟ نہیں سنا نا، نہیں سنا نا، اتنا کہا تھا مگر سنا نہیں، کیا مطلب؟ کان نہیں تھا۔ وہ کہہ رہا کہ میں سن رہا ہوں، لیکن جو سنا تھا ویسا کیا نہیں۔ تو میں بھی کہتا ہوں کہ سنا نہیں نا، اللہ مجھ سے اور آپ سے سب سے کہہ رہا ہے، قرآن کے ماننے والوں سے کہہ رہا ہے، تم ان جیسے نہ ہونا جو یہ کہتے ہیں کہ میں نے سن لیا، یہ سن لیا، حالانکہ وہ نہیں سن رہے، یعنی سنا مگر وہ کر نہیں رہے، سنا یعنی وہ عمل میں بات نہیں لے کے آ رہے ہیں، وہ باعمل نہیں بن رہے ہیں، بے عمل ہوتے چلے جا رہے ہیں۔ عزیزوں، قرآن قیامت تک سمجھانے کے لیے ہے ہمیں، اور قیامت تک کے لیے آخری کتاب ہے آسمانی، تو جتنے لوگ، جتنے پڑھے لکھے لوگ آتے رہیں گے، وہ سب کے لیے ہے۔ اور وہ اپنی سطح پر جو سوچے گا تو قرآن اس کی سطح پہ گفتگو کر رہا ہوتا ہے۔ اس لیے جس آیت کا بھی میں نے انتخاب کیا ہے، اس آیت میں بھی یہی ہے کہ رسول پر ایمان، ایمان لانے کا مطلب کیا ہوا بھائی؟ زبان سے بولنے کا نام ایمان ہے، زبان سے بولنے کا نام ایمان نہیں ہے، دل میں عقیدہ اور آزا اور جوارح سے اسی عقیدے کے مطابق عمل کا نام ایمان ہوتا ہے۔ ایمان کسی بات کے ماننے کے لیے، توجہ کر بات کہہ رہا ہوں اور اس پر غور کیجئے گا اور اپنے کو اس روشنی میں دیکھیے گا۔ باتیں آئینہ ہوتی ہیں، جو گفتگو کر رہا ہوں باتیں آئینہ ہوتی ہیں، بلکہ میں اگر دنیا کی بات کروں تو اس میں بھی میں ایک حدیث پڑھ لیتا ہوں پھر اپنی بات کہتا ہوں۔ حدیث یہ ہے کہ انظر فی المرآء، آئینہ دیکھا کرو، یہ آیت میں پڑھ رہا ہوں حدیث، آئینہ دیکھا کرو، اور دیکھنے کے بعد اگر تم اس میں تمہیں اپنی صورت اچھی لگ جائے نا، فکبر ثلاثا، تو 3 مرتبہ تکبیر کو، اللہ اکبر اللہ اکبر، اور اس کے بعد ایک دعا کرو۔ دعا، دنیا کے عمل میں کون آدمی ہے جو اسی دنیا میں آئینہ نہیں دیکھتا ہے؟ آفس جانے سے پہلے دیکھ لیتا ہے، کیوں؟ کہ جہاں آنکھ ہے وہی دکھائی نہیں دے رہا ہے، وہی چہرہ آنکھ سے نہیں دیکھ سکتے ہیں، آئینے کے ذریعے سے دیکھتے ہیں۔ اللہ نہ کرے کبھی سڑک پر گزرے آپ اور کوئی آپ کا چہرہ دیکھ کے مسکرا دے، گھر پہنچنے تک اپنا چہرہ ملتے رہیں گے، پتہ نہیں کیا لگا ہو، وہ مسکرایا تھا کیا؟ آنکھ ہے مگر یہ کہ چونکہ وہی جگہ نہیں دکھائی دے رہی ہے، تو ناک بھی صاف کرتا چلا جائے گا، چہرہ بھی صاف کرتا چلا جائے گا، کیا لگا تھا؟ اس لیے وہ اس طریقے سے ہنسا تھا جیسے لگتا ہے کہ میرے چہرے پہ کوئی چیز ہے، इसलिए साफ करता चला जाता और घर पहुंच करके पहले मरतबा जाकर सबसे पहले आईने ही देखेगा कि कोई चीज है। हालांकि इतना साफ किया उसके बावजूद भी चूंकि आंख देख नहीं पाती तो देखता जाता। अजीजों गौर कीजिएगा, हदीस पढ़ रहा हूं कि आईना देखो, आईना देखो, अगर तुम उसमें अच्छे लग जाओ तो तकबीर कहो अल्लाह अकबर, और अल्लाह अकबर कहने के बाद दुआ करो अल्लाहुम्मा हसन खुलकी कमा हसन तखलकी, परवरदिगारा जितना अच्छा मेरा जाहिर बनाया है उतना ही अच्छा मेरा अंदर भी बना दे। जितना अच्छा, जितनी शक्ल अच्छी उतनी किरदार भी मेरा अच्छा बना दे, मेरा किरदार भी उतनी अच्छा बना दे। इसलिए कि इंसान उम्र के साथ साथ में हुस्न जाहिर तो मनो मिट्टी के दरमियान चला जाएगा, लेकिन अगर किरदार का हुस्न पैदा हो जाता है तो मर के भी जिंदा रहता है और लोगों को दर्श देता चला जाता है। जरूरत है जिसको याद बनाने के लिए हमें कि हम खाली जिक्र न कर दें, वो पैगाम पहुंचाने के लिए वह आखिरी नबे हैं। इसलिए कहा गया कि आमनू बिही और जरूर हो उनका एहतराम करें। अब सोचे को उनका एहतराम करें तो मतलब क्या, 1400 बरस पहले नबी थे, एहतराम किस तरीके से हम करें, उनके एहतराम का मतलब क्या है। कुरान मुझसे आपसे करें उनका एहतराम करो, बोला जरूर हो उनकी मदद करो, तो आप भी पूछे भाई कहां है कौन सा, कैसी मदद करनी है, 1400 बरस पहले आए थे और आज भी कुरान कहता है उनकी मदद करो, उनकी मदद करो। तो इसका मतलब ये है कि हर चीज गायब नहीं होती है, यकीनन कोई चीज हाजिर है, उस हाजिर होने के बुनियाद पर एहतराम। एहतराम में कितना वसी मौजू है खुदा की कसम कि देर तक बात कही जाती है, मगर थोड़ी सी बात इस सिलसिले में कहूंगा, एहतराम करो, उनकी मदद करो और उनके साथ में जो नूर उतारा गया था उसकी इत्तबा करो। देखिए इत्तबा और इताअत अलग अलग चीजें होती हैं। कुरान ने इताअत का लफ्ज इस्तेमाल किया है, इत्तबा का भी इस्तेमाल किया है। इताअत बात में होती है, अगर कोई कहे कि ऐसा करो और वैसा करने लगे तो उसने इताअत की है, लेकिन जैसा कर रहा है वैसे ही आप उसको फॉलो करने लगे तो उसे इत्तबा कहा जाता है, उसे इत्तबा कहा जाता है। मैं जितनी बात कर रहा हूं गौर से आप कहीं भी जाके देख लीजिए, किसी आलिम से किसी पूछ लीजिएगा, एतबार साहब कहीं शुभा हो तो हम भी कहीं इसी दुनिया में मालूम कर सकते हैं। इताअत बात में होती है, अल्लाह ने अपने लिए जहां कहीं भी कुरान में कहा है इताअत का, अतीउल्लाह अल्लाह की इताअत करो, इसलिए उसकी बात ही हम तक पहुंचेगी नबी के जरिए से। कहीं अपनी इत्तबा की बात नहीं कही, इसलिए कि अल्लाह का कोई अमल नहीं होगा, वो अमल करके दिखाए वो बात ही दे सकता, लेकिन नबी का जब इस्तेमाल किया तो इताअत की बात कही भी है और इत्तबा की भी, इसलिए कि नबी की बात भी हम तक आ सकती है, नबी का अमल भी हमारे सामने हो सकता है। बात को मानना इताअत होती है, अमल को फॉलो करना ये इत्तबा हुआ करता। अब यहां का वत्तबउ नूर अल्लज़ी, और वो नूर जो नबी करीम के साथ में उतारा गया है उस नूर की इत्तबा करो। इसका मतलब कि नूर किताब की शक्ल में नहीं होगी, हो सकता है कि वो ज़ुर्रियत रसूल हो, रसूल की इत्तबा करना वो अमल मुसलसल वो तसलसल आज तक बाकी है और उस तसलसल के साथ साथ हमें तलाश करके उनकी इत्तबा भी करनी होगी। तो देखें आप ये सारी चीजों का हम कुरान हमें हुक्म दे रहा है, वो नबी करीम आप जरा सा गौर भी तो करें ना। अगर कुरान में पढ़ा जाए तो कुरान में जनाबे हजरत ईसा अपने दौर में ये कह रहे हैं कि मेरे बाद एक नबी आएगा, इसका नाम अहमद है। बशारत थी अपने कौम वालों को कितने साल पहले है, 550 साल पहले हजरत ईसा ने अपनी कौम को बशारत दी कि मेरे बाद एक नबी आएगा जिसका नाम अहमद है, जिसका नाम अहमद है। लेकिन हम मानते क्या हैं, आयत उनका नाम क्या है, मोहम्मद, उनका नाम मोहम्मद। फलसफा है समझने के लिए उनकी अजमत को, उनकी अजमत को समझने के लिए कि हजरत ईसा कहते हैं कि वह अहमद आए हैं तो वह मोहम्मद, मतलब क्या हुआ। अहमद तारीफ करने वाले को कहा जाता है, मोहम्मद जिसकी तारीफ की जाए उसे कहा जाता है। मोहम्मद का मतलब वो जात जिसकी तारीफ की जाए, लायक तारीफ को मोहम्मद कहा जाता है और तारीफ करने वाले को अहमद कहा जाता है। जब जनाबे हजरत ईसा बता रहे थे तो वो थे मगर अहमद थे, अल्लाह की तारीफ करने वाले, लेकिन जब इस दुनिया में आकर अल्लाह ने तारीफ की तो मोहम्मद है, दुनिया में आए हैं तो मोहम्मद। अब वो मोहम्मद है तो हर एतबार से मोहम्मद है, उनका बोलना भी मोहम्मद, उनका चलना भी मोहम्मद, उनका अमल भी मोहम्मद, उनकी खामोशी भी मोहम्मद, उनका पैगाम भी मोहम्मद, तो सब काबिल तारीफ है। तो अजीजों, काबिल तारीफ को सुन के खाली तारीफ नहीं करना चाहिए, उसको अपनी जिंदगी में उतार करके काबिल तारीफ बन जाना चाहिए। इसलिए जरूरत है अजीजों, हम सबको, हम सब के लिए जरूरत है कि हम खाली जिक्र सुनने ना आए, बल्कि जिक्र सुन करके उससे कोई दर्ज ले। मैंने कहा इस्लाम मनवाता नहीं, अल्लाह ने अपने को मनवाया नहीं पहली पहचानवाने के लिए। सच बताइए कि हमारे सब नबी करीम इस कायनात में जब आए हैं और आने के बाद आपने तबलीग की है, तो सारे मुसलमान जानते हैं कि उनके पैगाम से लोग इतना मुतासिर हुए हैं कि उनके नाम से ज्यादा उन्हें अमीन कहने लगे, सादिक कहने लगे। क्या अल्लाह के रसूल ने कहा जिसने मुझे सादिक मान लिया वो कामयाब है, जिसने मुझे अमीन मान लिया वो कामयाब है? मनवाने नहीं आए हैं बल्कि पहचानवाने आए हैं। वो पहचानवाने आए, पहचानवाने की पहचानो, पहचान करके जब पहचान लेगा तो आदमी उस तरीके से मानेगा कि वाकई उसको मानना कहेगा। वही वाली कैश्तर ने किया था कि वो बता करके इसीलिए तो मस्जिद में आया था कि ताकि तुम्हारे लिए दुआ करूं, तुम्हारे लिए दुआ, मैंने दुआ की और अल्लाह ने कबूल कर लिया। तो वहां पर मैं यकीन मिला कहूंगा कि नाम के मालिक को, नाम के मालिक को कोई पहचान ले तो कितनी जल्दी जो है तौबा के लिए आगे बढ़ता है, जिसकी जात ही मालिक यौमिद्दीन हो। अल्लाह मालिक यौमिद्दीन हो, हम मानते हैं पहचानते नहीं है। वो ये कहता है कि मैं तुम्हारी शहरक से ज्यादा करीब, मैं तुम्हारी शहरत से ज्यादा करीब हूं। पहचाने आदमी हर अमल में, कहीं से खुदा ने करता बेईमानी हो रही होती है, समझता है कि इसमें इज्जत हाजिज, और नहीं नहीं खुदा की कसम नहीं हो सकती है। हमने जो कुछ मेयार बना लिया उसका नाम न इज्जत है न उसके नाम कामयाबी है। अल्लाह जमानत ले रहा मेरा मौजूद है कहने के लिए, लेकिन मैं सिर्फ इशारा कर दूंगा और इस उनवान से पढ़िएगा, कुरान को पढ़िएगा। कामयाबी इंसान की फितरत में है और कुरान ने तीन उनवास से कामयाबी को बयान किया है, यानी एक इसके बिल्कुल मुकाबले में नाकामी, कि कौन लोग नाकाम रहेंगे, कौन लोग नाकाम रहेंगे, और वो लोग उनको भी बताया कि कौन लोग कामयाब होंगे, और उन्हें भी बताया है कि कौन लोग के लिए इम्कान पाया जाता है कि कामयाब हो। तीन रुख से है, बिल्कुल जमानत के नाकाम रहेंगे उनको भी बताया, इम्कान है कि कामयाब हो जाएंगे उनको भी बताया है, और जिनके लिए जमानत ली है कि वो कामयाब हैं उनको भी बताया है। जिस आयत को मैंने पढ़ा है इसमें जमानत है कि अगर ऐसा किया तो ये लोग कामयाब रहेंगे, कामयाब रहेंगे। हर इंसान कामयाबी तलाश करता है खुदा की कसम। इसलिए हमें ईमान, ईमान के मरहले में बता दूं आपको, ईमान खाली जबान से मानने का नाम नहीं होता है। मानने में और ईमान में फर्क जरा सा गौर कीजिएगा, मेरी बात आपके जहन में रहेगी। मानना किसको कहते हैं और ईमान किसे कहते हैं? छोटा सा एक वाकया है और उसको बहुत और मुख्तसर करके बयान कर दूं। हारून रशीद का दौर था, वो शिकार पे गया था, जनाबी बहलोले दाना उस जमाने में थे, वो कई मैदान में बैठे बच्चों के तरीके से घरौंदे बना रहे थे, और जब वो घरौंदे बना रहे थे उसमें हारून रशीद की बेगम जुबैदा उधर से गुजरी, पूछा बोलो तुम क्या बना रहे हो? क्या मैं जन्नत में घर बना रहा हूं, बेचोगे भी? का माल मेरा है, बेच भी सकता हूं, कीमत क्या है? बहुत मामूली सी कीमत बयान की, जैसे हर जमाने एक सबसे छोटा सिक्का होता है वो छोटा सा सिक्का का नाम लिया, इतने में है, इतनी सस्ती नहीं, माल मेरा बेच मेरा, आप खरीदना ले लीजिए, छोटा सा सिक्का दे दिया चले गया। हारून रशीद बादशाह हंस रहा कि औरतें क्या नाक्स अक़्ल होती हैं, मैं इस कायल नहीं हूँ, मेरे मैं कायल नहीं हूँ, लेकिन बोल रहा हूँ खाली कि देखिए वो घरौदे को जन्नत समझ के खरीद रही है कि घरौदे जन्नत होगा। वापस जाता है, सोया, ख्वाब में देखा कि जुबैदा जन्नत में है, भाई ख्वाब ही था ना, परेशान होने की क्या बात है, कहते ठीक होगा हमने कुछ गलत सलत खा लिया होगा इसलिए ख्वाब देख लिया। लेकिन दूसरे दिन जो है उसने फिर प्रोग्राम बनाए चलेंगे, शायद फिर बहरोल मिल जाए, दूसरे दिन के लिए देखा बहलोल है, जब बहलोल दिखाई दिया वही काम करने, अब परेशान जुबैदा नहीं है, परेशान हारून रशीद, क्या कर रहे हैं? घर बना रहा हूं, बेचोगे? बेचूंगा, कीमत क्या होगी? आपकी हुकूमत भी इसकी कीमत नहीं बन सकती, कल इतनी सस्ती बिकने वाली जन्नत आज इतनी गिरा क्यों हो गई? कहा कल ईमान के दौलत पर खरीदी गई थी, आज लालच में खरीदी जा रही है। मैंने तो जुमले क्यों कहे हैं? ईमान ईमान और मानना, ईमान भी मानने ही का नाम है, मगर किसी सच्चे की बात को वैसे मानना जैसे देह के माना जाता है उसे ईमान कहा जाता है। सच्चे की बात को वैसे मानना जैसे देह के माना जाता है, यानी मैं उनकी आंख से देख रहा हूं, इसलिए को सच्चे और नबी हमारे सादिक हैं, सच्चे हैं, अल्लाह ने भेजा है, जो बात वो कह रहे हैं उसको वैसे मानना।